यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारको नीति तथा कार्यक्रम स्थिरता विकास र सुशासनका लागि सही नीतिका साथ आएको नेपाली कंग्रेस र नेकपा एमालेको संसदीय दलको ठहर। सकारात्मक सुझाव सहित नीति तथा कार्यक्रमको छलफलमा भाग लिन आफ्ना सांसदहरूलाई निर्देशन। गत अप्रेलमा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा। 2 वर्षदेखि रोकिएको कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन विस्तारको काम पुनः शुरू। र अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिज पुनः निर्वाचित। नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भई त्यसको पक्षमा उभिनुपर्ने निष्कर्ष निकालिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व विकास र सुशासनका लागि सही ढंगले आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सही ढंगले आएकाले ढुक्क भएर दृढतापूर्वक त्यसलाई समर्थन गर्न दलका सांसदहरूलाई निर्देशन दिनुभयो।
हाम्रा नीतिहरू सही छन्, ढुक्कले सही छन् भन्ने कुरामा ढुक्कले अगाडि बढ्नुभयो। विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने मानिन्छ। कुनै एउटा कुराको पनि विपक्षले समर्थन गर्नेछ। त्यसकारण विपक्षले भनेका कुराको कुनै सत्यता छ कि भनेर धेरै भोटलिनुपर्ने पनि अवस्था हुँदैन। किनभने सत्य भए पनि विरोध गर्ने, असत्य भए पनि विरोध गर्ने, असत्य हामीले देखेकै छैनौँ। जति विरोध गर्ने सत्यको विरोध गर्ने।
प्रधानमन्त्री ओलीले जति राम्रो भए पनि विपक्षीले सधैं विरोध गरिरहने भएकाले त्यसको परवाह नगरी सत्य रूपमा आएको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सांसदहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढ़ाउने सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो। नेपाली कंग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझाव सहित समर्थन गर्ने निर्णय गरेको छ। नेपाली कंग्रेस संसदीय दलको आज बसेको बैठकले संघीय संसदमा पेश भएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि त्यसै अनुसार आगामी वर्षको बजेट पनि आउनुपर्ने बैठकको निष्कर्ष रहेको नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावहरू सहित त्यसको पक्षमा बोल्ने। अर्को कुरा भनेको प्रस्ताव त नीति तथा कार्यक्रम त आयो, तर त्यसलाई चाहिँ के छ भनेदेखि कार्यान्वयनमा लैजानको लागि त बजेटमा पनि त्यो समावेश हुनुपर्छ। त्यस कारणले गर्दाखेरि आगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेटको तर्जुमा गरियोस् भन्ने हिसाबले बजेटका विषयमा हामीले निर्णय गरेका छौं। भने अर्को चाहिँ के छ भने विधेयक निर्माणको गति अलिकति सुस्त भएको जस्तो हामीलाई पनि महसुस भएको छ। त्यसले गर्दाखेरि विधेयक निर्माणको गति लाई तीव्र बनाउनको लागि नेपाली कांग्रेसले अत्यन्तै सक्रियतापूर्ण ढंगले संसदमा र विशेष समितिहरूमा भूमिका खेल्नुपर्छ।
प्रमुख सचेतक घिमिरेले संसदमा विधेयक निर्माणको कामले गति लिन नसकेकाले अबका दिनमा त्यसलाई तीव्रता दिने गरी पार्टी लाग्नुपर्ने र कंग्रेसले देखिने गरी भूमिका खेल्नुपर्ने निष्कर्ष पनि आजको बैठकले निकालेको बताउनुभयो। यस्तै बैठकमा शिक्षक महासंघसँग भएको सहमति अनुसार असार 15 गतेभित्र निकास दिने गरी विधेयक पारित गर्न सबै सांसद प्रतिबद्ध हुनुपर्ने र त्यस अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिइएको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सड़क तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक तयारी र सतर्कता अपनाउन अनुरोध गरेको हो। संवाददाता बालिका मादेनको रिपोर्ट।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको अर्थात वैशाख 20 गते शनिबारदेखि 22 गते सोमबारसम्मको मौसम पूर्वानुमान गर्दै देशमा पश्चिमी तथा स्थानीय हावाको प्रभावका साथै बंगालको खाड़ीबाट भित्रिरहेको पानी सहितको हावाको प्रभावले सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशसँगै देशका पहाड़ी भूभागका केही स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै विभागले मौसम परामर्श तथा चेतावनी दिँदै देशका हिमाली भूभागका स्थानहरूमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सड़क तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बस्न आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। वैशाख 21 गते आइतबार कोशी र मध्य प्रदेश लगायत उच्च पहाड़ी र हिमाली क्षेत्रमा हावाहुरी चट्याङ सहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन जरूरी रहेको बताउनुहुन्छ मौसमविद गोविन्द कुमार झा।
आइतबारको कुरा गर्दाखेरि पनि कोशी प्रदेश, मध्य प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आगामी तीन दिनकै मौसम हेर्दाखेरि अब चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने, उच्च पहाड़ी र हिमाली भूभागमा वर्षा हिमपातको सम्भावना छ, तराईका भूभागहरूमा हावाहुरीको सम्भावना छ।
यता नेपाल कृषि अनुसन्धान परिषद र राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले यो साता स्थानीय र पश्चिम हावाको प्रभाव रहने भएकाले बढ़ी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिट स्ट्रोक हुन सक्ने भन्दै बिहान 11 देखि 4 बजेसम्म खेतबारीमा काम नगर्न, मध्यान्नपछि चट्याङ हावाहुरी असिनाको सम्भावना हुने भएकोले जोखिमबाट बस्न विशेष सावधानी अपनाउन पनि कृषकहरूमा आग्रह गरेको छ। यस्तै गहुँ बाली भित्र्याउँदा मौसमको अवस्थालाई ध्यान दिँदै यसको भण्डारणमा ख्याल गर्न चैते धान, वर्षे मकै र फलफूल तथा तरकारी बाली सम्बन्धी भूगोल र मौसम अनुसार सावधानी अपनाउन विज्ञहरूले सुझाएका छन्। राष्ट्रिय कृषि अनुसन्धान केन्द्रका कृषि मौसमविद रामेश्वर रिमाल।
विशेष गरी पहाड़ी भेगमा कृषकहरूले जुन मकै लगाउनु भएको छ त्यसको चाहिँ अहिले टप ड्रेस गर्ने, गोडमेल गर्ने समय भएको हुनाले त्यो मौसमलाई ख्याल गरेर चाहिँ यहाँहरूले टप ड्रेस गर्नु होला। तराईको भेगमा अझै पनि कसैले गहुँ काट्न बाँकी छ भनेदेखि चाहिँ यो मौसम सफा हुन्जेलसम्म केही दिन पर्खेर मात्र काट्न उपयुक्त हुन्छ। फलफूलमा चाहिँ यतिखेर चाहिँ परेको पानीले त्यस धेरै अगाडिदेखि माटोमा सुक्खापना भइराखेको थियो, त्यो सुक्खापना हटाएर त्यहाँ दिनलाई चाहिँ मद्दत गर्छ। त्यही भएर फलफूल तथा तरकारी लगाउने किसानहरूले
हालको अवस्थामा वर्षा, चट्याङ सहित हावाहुरी आउने सम्भावना धेरै रहने भएकोले हुन सक्ने जोखिम तथा क्षतिलाई न्यूनीकरण गर्न आफ्नो दैनिकीमा मौसम सम्बन्धी पूर्व जानकारी र सोही अनुरूप सतर्कता अपनाउन जरूरी हुन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौं।
विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे 3 तारीकलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको हो। दिवसकै अवसरमा नेपाल पत्रकार महासंघले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले प्रेस स्वतन्त्रता मानवाधिकारको रक्षक भएको बताउनुभयो। अध्यक्ष मगरले पत्रकारको नीतिगत र पेशागत सुरक्षालाई सबैले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष मगरले विगतका वर्षभन्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढ़ेकाले पत्रकारको सुरक्षाका लागि कार्यविधि अनिवार्य बनेको आवश्यकता उल्याउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयक सहित मीडिया सम्बन्धी ऐन नआएका कारणले पनि पत्रकारले आफ्नो कार्यक्षेत्रमा निर्धक्क हुने अवस्था नरहेको बताउनुभयो। महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले प्रविधिलाई नियमन गर्ने बहानामा प्रेस स्वतन्त्रता खोज्ने सम्मका काम भइरहेको भएकाले यस्ता कार्य नगर्न नगराउन सरोकार भएका सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा गत वैशाख 21 गतेदेखि यही वैशाख 17 गतेसम्मको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। नेपालमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हनन सम्बन्धी 73 घटना भएका छन्। नेपाल पत्रकार महासंघ संचार अनुगमन इकाईका अनुसार सन् 2024 मे 4 देखि 2025 अप्रेल 30 सम्ममा भएका 73 घटनामा 151 पत्रकार र 5 संचार संस्था आक्रमणमा परेका छन्। महासंघका अनुसार उक्त अवधिमा 2 पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो। यस्तै पेशागत असुरक्षाका 16 घटना अभिलेख भएका छन्। पत्रकारमाथि धम्की धरपकड़ तथा दुर्व्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन्, जसलाई लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ। आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले उक्त तथ्य सार्वजनिक गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय ज्ञान र परम्पराको स्रोत भएको र यसभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने बताउनु भएको छ। काठमाडौँ नागार्जुन सात रामकोट स्थित बद्रीनारायण धाम उद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वमा शान्ति सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउन सक्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौतारी रहेको उल्लेख गर्नुभयो। कर्णाली प्रदेशको समृद्धिसँग जोड़िएको कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन विस्तार आयोजनाको काम पुनः शुरू भएको छ। विगत 2 वर्षदेखि अवरूद्ध बाँकेको बानियाभार खण्डमा आज स्थानीय प्रशासनले कड़ा सुरक्षा व्यवस्था मिलाएपछि आयोजना विस्तारको काम पुनः शुरू भएको हो। कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारसँगै स्थानीय राजनीतिक दल सरोकारवाला र सुरक्षा निकायबीच समन्वय गरेपछि आयोजनाका कामदार तथा कर्मचारीले प्रसारण लाइन विस्तारको काम पुनः शुरू भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक सामाजिक गतिविधि बढ़ाउने गरी आएको बताउनु भएको छ। श्यस्य समाज यलको 11 स्थापना दिवसका अवसरमा आज ललितपुरको मंगल बजारमा आयोजित नगर परिक्रमा कार्यक्रमको उद्घाटन समारोहमा उप प्रधानमन्त्री सिंहले संविधानको कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रममा आएको उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य मान्यताको सम्मान गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले अब संघीय सरकारले कानून बनाउँदा व्यवस्थित ढंगले सरोकारवालासँग छलफल गरेर मात्रै बनाउने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित अन्तर्क्रियामा उहाँले संघीय सरकारले स्थानीय र प्रदेश सरकारको अधिकार कटौती गर्ने भन्दा पनि सुरक्षित गरी कानून बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संविधान जारी भएपछि हालसम्म 214 ऐन बनाइसकेको र आवश्यकता अनुसार कानून बनाउने काम भइरहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ़ने बताउनु भएको छ। तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पका साथ जनतासँगको सम्बन्ध सुदृढ गर्दै झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको बताउनुभयो। यसैगरी अध्यक्ष प्रचण्डले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै बदलिदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय सन्तुलनका साथ सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको र अब कार्यान्वयन प्रक्रियामा चुक्न नहुने बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयन फितलो हुँदा समस्या हुने गरेकोले यसलाई कार्यान्वयन गर्ने गरी बजेटमा ल्याउनु पर्ने बताउनुभयो। दार्चुला सदरमुकाम खलंगा स्थित वीरेन्द्र वनको वारीपट्टी पारेपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन्। विक्रम सम्बत 2070 बाढ़ीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ। नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकोले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटिले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ। तरकारी खेती गर्दै आएका कैलालीको चुरे पाँच लिसवेलीका किसानले हिउँदको समयमा सिंचाईको समस्या भोग्दै आएका छन्। पानीका मूलहरू सुक्दै गएपछि किसानहरूले पोखरीमा पानी संकलन गरी थोपा सिंचाई मार्फत खेती गर्दै आएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर 5 लिसपेली गाउँका किसानहरूलाई खेतीपाती लगाउन चाहे जति पानी छैन। वर्षातको समयमा नजिकैका खोलाहरूमा पानीका मुहान हुने भए पनि हिउँद लागेपछि पानीका मुहानहरू सुकेर जान्छन्। लिसपेलीका किसान खेमराज सापकोटा:
पानी चाहिँ खोलाबाट पाइपद्वारा ल्याइएको पोखरी बनाइएछ, पोखरीमा जम्मा गर्छ अनि त्यहाँबाट सिँचाइ गरिएछ। पालो पालो 12 दिनमा पालो आउने गर्छ।
गाउँमा एउटा सामूहिक र अरू व्यक्तिगत पानी संकलन गर्ने पोखरीहरू बनाएका छन्। त्यसैबाट तरकारी खेतीलाई सिँचाइ गर्ने गरेको बताउनुहुन्छ अर्का किसान धर्मराज भट्ट:
यहाँ साना साना ट्याङ्कीहरू बनाइएको छ, वर्षातको समयमा पनि जम्मा हुने गरी खडेरीको समयमा चाहिँ अलि पानीको अभाव हुने भएकाले थोपा सिँचाइको माध्यम अनि यो वर्षातको समयमा आएको पानीलाई एउटा सानो खाडल जस्तै ट्याङ्की बनाएर चाहिँ जम्मा गरेर हामी सिँचाइ गर्ने गर्छौँ।
आकाशबाट आएको पानी संकलन गर्न प्रत्येक घरमा सोयल सिमेन्ट पोखरी बनाउने योजना समेत बनाएका छन्। अहिलेसम्म 3 जनाले बनाइसकेको र अरूले पनि बनाउने सल्लाह भइरहेको बताउनुहुन्छ किसान सापकोटा:
सबैले यस्तै ट्याङ्की बनाऊ भन्ने भइरहेको छ। अहिले चाहिँ हामीले यो गाउँमा 3 जनाले मात्रै बनाइरहेछौँ, अब अरू पनि अब बनाउने भन्दैछन्। उहाँहरूलाई पनि हातखुट्टा धोएको भाँडाहरू माझेको पानी त्यो जुठेल नजिकको बनाउनुहोस्, प्लास्टिक पोखरी जस्तो बनाउनुहोस् 2.5 मिटरको, त्यसमा पनि यसो हजारीबाट पानी हालेर पनि तरकारी गर्न सकिन्छ।
थोरै मात्रामा भएको पानी सदुपयोगका लागि स्थानीय सरकार तथा विभिन्न संघ संस्थाहरूले पानी संकलनका लागि सोयल सिमेन्ट पोखरी निर्माणदेखि थोपा सिँचाई प्रविधिमा सघाइरहेका छन्। अगुवा कृषक गोविन्द बहादुर धामी:
कृषकहरूको लागि जहाँ पानी कम छ त्यसमा चाहिँ माटो र सिमेन्टहरू मिलाएर पोखरीहरू बनाउँदै त्यसमा चाहिँ आकाशीय पानीहरू संकलन गर्ने अनि जो भाँडा धोएको पानीहरू संकलन गर्ने अनि बाँकी काहीँ धाराबाट बोर भएको पानीहरू त्यसमा संकलन गरेर त्यहाँबाट चाहिँ सिँचाइ गर्ने सोयल सिमेन्ट ट्याङ्कीहरू, त्यसै गरी हाम्रो थोपा सिँचाई प्रविधि हामीले गरेका छौँ।
लिसपेली गाउँका सबैजना अन्नबाली भन्दा बढी तरकारी बारी लगाउँछन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
बाँकेको कोहलपुर 1 91 जना भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण गरिएको छ। लाल पूर्जा वितरण कार्यक्रममा भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन दलित र सुकुम्बासीहरूलाई कानूनी प्रक्रिया पूरा गरेर जग्गा वितरण गर्ने प्रक्रिया शुरू गरिएको स्पष्ट पार्नुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 3 स्थित वन केवाबाट शुरू हुने दुले गौडा हर्कपुर मोटर मार्ग ट्र्याक खुलेको 24 वर्षपछि स्तरोन्नतिको काम थालिएको छ। शुक्ला गण्डकीका नगर प्रमुख कृष्णराज पण्डितका अनुसार स्तरोन्नतिका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत 29 करोड़ बजेट विनियोजन गरिएको छ। जीरोटारदेखि बनकेवासम्मको 3 किलोमिटर दूरीमा कालोपत्रेका लागि काम शुरू गरिएको छ। नगरपालिकाको आर्थिक स्रोतबाट 2 करोड़ विनियोजन गरी जीरोटार खण्डसम्म करिब 2 किलोमिटर सड़क नाला कालोपत्रे र ढलान कार्य यसअघि नै सम्पन्न गरिसकेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको आम निर्वाचनमा सत्तारूढ़ लेबर पार्टी विजयी भएको छ। आज सम्पन्न निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानीजको लेबर पार्टी विजयी भएको हो। चुनावी प्रक्षेपणहरूलाई गलत साबित गर्दै दोस्रो कार्यकालका लागि अल्बानीजको सरकारलाई अस्ट्रेलियाका नागरिकहरूले अनुमोदन गरेका छन्। लेबर पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत 76 बढ़ी सीटमा जितेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यो सँगै अल्बानीज अस्ट्रेलियामा 2 दशक यता पहिलो पटक लगातार 2 कार्यकाल प्रधानमन्त्री बन्ने व्यक्ति बन्नु भएको छ। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसबीच भागदौड़ मचिँदा कुल्चिएर 6 जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा 50 जना भन्दा बढ़ी घाइते भएको अधिकारीहरूले जनाएका छन्। शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो संख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिस लडेका थिए। त्यसपछि त्यहाँ भागदौड़ मचिएको थियो। युरेनियम सम्वर्धन गर्ने आफ्नो अधिकार रहेको भन्दै शनिबार इरानले आफ्नो बचाव गरेको छ। संयुक्त राज्य अमेरिकासँगको वार्तामा ढिलाइ भइरहेकोले पश्चिमा मुलुकले तेहरानको आणविक अस्त्रको खोजी गरिरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको आर्थिक विकासका लागि सरकारले उद्यमशीलता तथा निजी लगानी प्रवर्धन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम मार्फत सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धन गर्ने प्रतिबद्धता जनाएको छ। मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सृजना गर्ने र स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सिपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगतर्फ आकर्षित गर्ने, नव प्रवर्तनमा आधारित स्टार्टअप दमीलाई प्रोत्साहन गर्ने, स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने उल्लेख छ। प्रदेश तथा स्थानीय सरकार एवं निजी क्षेत्रको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय प्रवर्धन, क्षमता अभिवृद्धि, सेवा बजारीकरण र मूल्य श्रृंखला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रवर्धन केन्द्र स्थापना र सञ्चालन गर्ने र ई कमर्स मार्फत व्यापारको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा 1,52,16 करोड़ रूपियाँ बराबरका परियोजनाहरूमा लगानीका लागि सम्झौता भएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको दुई दिने कोशी प्रदेश लगानी सम्मेलनका क्रममा विभिन्न 46 परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्मेलनका क्रममा कृषि सम्बन्धी 8, ऊर्जा सम्बन्धी 3, उद्योग सम्बन्धी 12, पूर्वाधारका 9, सूचना प्रविधिका 2, पर्यटन सम्बन्धी 10 तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी 2 परियोजनाका लागि सहमति पत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ। प्रदेश सरकारले लगानी सम्मेलनमा 71 परियोजना शोकेशमा राखेको थियो। सन् 2025 अप्रेल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटकहरू नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले अप्रेल महिनामा मात्रै 1,16,490 विदेशी पर्यटकले नेपाल भ्रमण गरेको जनाएको छ। अप्रेल महिनाको विदेशी पर्यटक आगमनले रेकर्ड कायम गरेको बोर्डले उल्लेख गरेको छ। बोर्डले सन् 2019 तुलनामा 106.5% विदेशी पर्यटक आगमन वृद्धि भएको जनाएको छ। म्याग्दीको ठूलो खोला जलविद्युत आयोजनाको निर्माणको काम 90% सम्पन्न भएको छ। 3 वर्ष अघि निर्माण शुरू भएको आयोजनाको भौतिक प्रगति 90% पुगेको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख लोक बहादुर नायकले बाँध, विद्युत गृह र पाइपलाइन जडान गर्ने कार्य सकिएको, प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जानकारी।
अब खेल समाचार रमेश टमट्टाबाट।
तेस्रो संस्करणको एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। विराटनगरको बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा पुलिसले अघिल्लो 2 संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई 24 रनले हरायो। जितको लागि 240 रनको लक्ष्य पछ्याएको आर्मीले 48 ओभरमा सबै विकेट गुमाई 215 रन मात्र बनाउन सक्यो। आर्मीको ब्याटिङमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए। यस्तै निश्चल छेत्रीले 36, इमरान शेखले 24 तथा नरेन साउदले 21 रन बनाएका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 239 रन बनाएको थियो। पुलिसको ब्याटिङमा अरूण ऐरीले सर्वाधिक 64 रन बनाए। यस्तै कप्तान शंकर राणाले 51, दीपक डुम्रेले 36, श्रवण देउबाले 32 तथा अविनाश कर्णले 19 रन बनाए। उपाधिसँगै पुलिसले 4,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। उत्कृष्ट खेलाड़ी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भएका छन्। प्रतियोगितामा 6 टोलीले भाग लिएका थिए। 8 अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले जितेको छ। शनिबार भएको सेमी फाइनल खेलमा गत वर्षको 7 संस्करणको विजेता चर्च बोइज युनाइटेड ललितपुरलाई 4-0 गोलले पराजित गर्दै एपीएफले गोल्ड कपको उपाधि जितेको हो। प्रतियोगिताको विजेता एपीएफ तथा उपविजेता चर्च बोइज युनाइटेडले नगद 5,00,000 र 3,00,000का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका त्यहाँबाट हाम्रा संवाददाता निरज कोइरालाले जानकारी दिनुभएको छ। आरब सम्राट हाडा र स्वस्तिका विष्टले 11 सिटिजन नेशन्स ब्याङ्क टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्। आरब पुरूष तथा स्वस्तिका महिलामा च्याम्पियन बनेका हुन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कोर्टमा भएको पुरूष सिंगल्स फाइनलमा आरबले निशान श्रेष्ठलाई 6-3 र 6-2 को सोझो सेटमा पराजित गरेका हुन्। महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले 9 र 10 संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा 6-1 र 6-3 ले हराएकी थिइन्।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानहरू तथा बाँकी भागका धेरै थोरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम 13 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 16.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 7.5 मिलिमिटर। तिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएको नेपाली कंग्रेस र नेकपा एमाले संसदीय दलको ठहर। सकारात्मक सुझाव सहित नीति तथा कार्यक्रमको छलफलमा भाग लिन आफ्ना सांसदहरूलाई निर्देशन। गत अप्रेलमा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा। 2 वर्षदेखि रोकिएको कोहलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण लाइन विस्तारको काम पुनः शुरू। र अस्ट्रेलियाको प्रधानमन्त्री एन्थोनी अल्बानिज पुनः निर्वाचित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।